और इल्म का लाजिमा इल्म है। जब इंसान के पास इल्म हो और इल्म ना हो तो इल्म बेफायदा है। दूसरी इनायत अल्लाह की तरफ से जो हम बता दी गई वो इल्म है, इल्म के साथ इल्म। तीसरी इनायत अल्लाह की जो है वो है समाका, समाका यानी बुजुर्गी, बुजुर्गवारी अल्लाह ने हमको बता दिया। चौथी चीज फसाहत, अल्लाह ने हमको फसाहत बता दी। फसाहत के माने क्या है? फसाहत के माने यह है कि इस तरह से हम गुफ्तगू करते हैं कि हमारी गुफ्तगू करते ही हमारा मुखातब समझ जाता है कि हम क्या कहना चाहते हैं, यानी गुफ्तगू का कोई पहलू मुबहम नहीं रहता, कोई पहलू गुजरत, कोई मुखातब ये नहीं कह सकता कि इमाम ने फरमाया और ये बात मुझे समझ में नहीं है। यानी हमको अल्लाह ने फसाहत अता की। फसाहत की तारीफ यही है कि कलाम रसा, कलाम रसा यानी फौरन मुखातब तक पहुंच जाए वो कलाम, फसाहत। और अल्लाह ने हमको शजाअत अता की, बहादुरी शजाअत। और अल्लाह की और अता हमारे ऊपर ये है कि अल्लाह ने मोमिनीन के दिलों में हमारी मोहब्बत अता की, मोमिनीन के कुलूब हमारी मोहब्बत से रोशन है, मोमिनीन के कुलूब हमारी मोहब्बत से सरशार है। ये हो गई छह आता है। सात फजीलतें जो अल्लाह ने हमको अता की है, सबसे पहली फजीलत हमारी ये है कि नबी मुख्तार हम में से, अल्लाह का नबी, अल्लाह का नबी हम में से है, अल्लाह का नबी हम में से, और अली मुर्तजा हम में से, जाफर तैयार हम में से, अल्लाह का शेर हम में से, रसूल का शेर हम में से, असदुल्लाह व असद रसूल ही, अल्लाह का शेर असदुल्लाह व असद रसूल ही, अल्लाह के रसूल का शेर यानी हजरत हमजा, और इस उम्मत के सैयद शबाब अहलिल जन्ना हसन व हुसैन हम में से। छह फजीलतें, छह इनायतें और सात फजीलतें अल्लाह ने हमको दी। सलावत पढ़ो अहले बैत की फजीलत इल्म में है। अहले बैत को जो इनायत की गई अल्लाह की तरफ से वो इल्म है। अब सबसे अहम सवाल जो आज की तकरीर का मौजू है और शायद किसी पर हमारी गुफ्तगू तमाम हो जाए वो ये है कि हजरत को ये बात कहनी क्यों पड़ गई? दरबार शाम में हजरत को अपनी अपना तआरुफ और खुदा की इनायतें और फजीलतें जो उन पर है इसको गिनवाने की जरूरत क्या पड़ गई? लोगों को मुतारफ करवाने की जरूरत क्या पड़ गई? क्यों ये बात हजरत कह रहे हैं कि हमको छह फजीलत, छह इनायतें और सात फजीलतें हमको दी गई है? वो इसलिए कि शाम एक ऐसा मुल्क था जहां के अवाम को फिक्री तौर पर पसमानदा करके रख दिया गया था। शाम के लोगों को शऊर असलन दिया नहीं गया था। शाम के लोगों में फिक्री पस्ती, शऊर की पस्ती, इंतहा दर्जे की पस्ती, यहां तक के नहजुल बलागा के खुतबे में हजरत अमीरुल मोमिनीन फरमाते हैं कि इस हद तक पस्ती शाम वालों में कि ऊंट और ऊंटनी की तमीज नहीं होती, अंदर नर मादे की तमीज उनके अंदर मौजूद नहीं है, ऊंट क्या है और ऊंटनी क्या है। लेकिन अपने अमीर के ऐसे ताबे हैं कि अमीर कह दे कि ये नर है गर्चे वो माता है तो मान लेते कि ये नर, और अमीर ये कह दे कि ये माता है गर्चे वो नर है तो कहते हैं कि ये माता है। अमीर के इस हद तक किताब गुजार शऊर की बस्ती और मुख्तलिफ हरबे हुकूमत शाम ने हजरत अली की शख्सियत को मखदूश करने के लिए इस्तेमाल किए। एक तो मिंबर को इस्तेमाल किया गया हजरत की फजीलत को घटाने के लिए, जुमे के मिंबरों से हर इमाम जुमा को ये हुक्म सादिर कर दिया गया था कि तुम्हारे जुमे का खुतबा उस वक्त तक काबिल नहीं हो सकता जब तक कर अली पर सबोशतम न कर दो, जब तक अली पर लान न कर दो उस वक्त तक तुम्हारे जुमे का खुतबा काबिल नहीं हो सकता। तो जितने जुमे मुल्क शाम में होते थे कोई जुमा ऐसा नहीं होता था जिसमें हजरत पर सबोशतम न किया जाए। مشاعرے، درباری محفلیں، دسترخوان، رنگین دسترخوان سجا کر کوشش یہ کی جاتی کسی طرح امیر المومنین کی شخصیت کو مغدوش کر دے، امیر المومنین کی شخصیت کو لوگوں کی نگاہوں میں مجروح کر دے. یہ کام مسلسل خود حضرت امیر المومنین واحد وہ ذات ہے کہ جس کی زندگی میں سب سے زیادہ نام خون پر کی، جس کی زندگی میں، یہ بڑی مظلومیت کی بات ہے، بڑی مظلومیت کی بات ہے کہ حضرت کی زندگی میں ہی سب سے زیادہ نام حضرت کو سننی پڑی. تو یہ حکومت شام کی پوری کوشش یہ ہے کہ لوگوں کو شعور کے اعتبار سے پستی میں رکھتے، شعور کو پستی میں ڈالتے. اور جب امت پستی کا شعوری اعتبار سے امت پستی کا شکار ہو جاتی ہے تو پھر ان امتوں میں کسی بات کی تمیز نہیں ہوتی، کسی چیز کی ان کے اندر تمیز باقی نہیں رہتی. اور اس کی مثال نہ صرف یہ کہ تاریخ میں ہم پڑھتے ہیں بلکہ قرآن نے اس کی مثال واضح طور پر بیان کر دی ہے. قرآن میں ہم نے حضرت موسیٰ اور فرعون کا قصہ پڑھا، اور قرآن کے جو قصے ہیں وہ صرف قصے اس لیے نہیں ہے کہ وہ ہم کو سرگرم کر دیں، ہمارا انٹرٹینمنٹ کے لیے وہ قصے بیان نہیں کیے گئے. وہ قصے اس لیے بیان کیے گئے تاکہ ان قصوں کو پڑھ کر ہم عبرت حاصل کریں، ان قصوں کے ذریعے سے ہم عبرت لیں. ایک قوم جو گزری حضرت موسیٰ کے ساتھ، اس قوم کا نام ہے قوم بنی اسرائیل، جس کے نام سے 15ویں پارے میں پورا مکمل سورہ موجود ہے، بنی سورۃ بنی اسرائیل، جس کو سورہ اسراء بھی کہا جاتا ہے. بنی اسرائیل وہ قوم تھی جو فرعون کے ماتحت تھی، فرعون کا تسلط اس پر تھا، اور حضرت موسیٰ نے مختلف مواقع پر بنی اسرائیل کو فرعون کے ظلم و ستم سے نجات دلایا. یہاں تک کہ جب فرعون کا لشکر بنی اسرائیل کے پیچھے پڑ گیا تو وہ جو معجزہ حضرت موسیٰ نے دکھلایا شق البحر کا، کہ دریائے نیل کو دو حصوں میں تقسیم کر کے دریا سے خشکی کا راستہ پیدا کر دیا، اور بنی اسرائیل کے 12 قبیلے 12 راستوں سے اس دریا کے عبور کر گئے، فرعون کے لشکر سے نجات دلائی. جیسے ہی نیل کے اس طرف پہنچا یہ لشکر، دیکھا کہ قوم بت پرستی میں مشغول ہے، دیکھا کہ قوم بت پرستی میں مشغول ہے تو کہنے لگے کہ اجعل لنا الہن کما لہم آلہا، ہمارے لیے بھی ایک، ہمارے لیے بھی ایک خدا بنا دو جس طرح سے ان کے کئی خدا ہیں. کیونکہ دیکھا کہ وہ لوگ بت پرستی کر رہے ہیں، سنم پرستی ہو رہی ہے، آئیڈل ورشپ اس طرف ہو رہی ہے. تو بنی اسرائیل ہم نبی خدا کا معجزہ قدرت خدا کے ساتھ دیکھنے کے بعد، نیل میں خشکی کا راستہ بننے کے بعد، نبی خدا کے ساتھ اتنا عرصہ گزارنے کے بعد، قوم بنی اسرائیل جیسے ہی نیل کا دریا پار کرتی ہے، پار کرنے کے بعد یہ کہہ رہی ہے کہ جس طرح سے ان کا خدا ہے ہمارے لیے بھی خدا بنا دیجیے. اے موسیٰ، جس طرح سے وہ لوگ بت پرستی کر رہے ہیں، ہمارے لیے بھی ایسا مجسمہ تیار کر دیجیے جس کی ہم پوجا کر سکیں، یعنی وہ بت جس کو ہم لمس کر سکیں، یعنی جس کو ہم چھو سکیں، جس کو ہم دیکھ سکیں. آپ کا خدا تو وہ ہے جو کبھی دکھائی نہیں دیتا. لنتوانی یا موسیٰ، اے موسیٰ تم کبھی مجھے دیکھ نہیں پاؤ گے. تو آپ کا خدا تو ایسا ہے جو کبھی دکھائی نہیں دیتا، تو آپ ہمیں ایک ایسا خدا بنا کر دے دیجیے جو ہم کو نظر آتا رہا ہے، جس کو ہم چھو سکیں. تو اس شعور کی پستی، اتنا بڑا معجزہ دیکھنے کے باوجود، حضرت موسیٰ کا خدا کی اتنی بڑی قدرت اور نشانی دیکھنے کے باوجود، قوم بنی اسرائیل کہہ رہے ہیں اجعل لنا الہن کما لہم آلہا، آپ ہمیں ایک خدا تیار کر کے دے دیں جس طرح سے ان کے خدا موجود ہیں، ایک ایسا خدا جس کو ہم دیکھ سکیں، جس کو ہم چھو سکیں. کیونکہ ہمارے جتنے بھی اعتقادات ہیں وہ اکثر چھونے سے تعلق رکھتے ہیں، یعنی ہم نے ایسے بنا لیے، مخصوصاً برے صغیر یہ سب کانٹیننٹ پہ ایسی چیز ہے کہ وہ لوگ زیادہ تر چھونا چاہتے ہیں، چیزوں کو لمس کرنا چاہتے ہیں نزدیک سے. بنی اسرائیل کی بھی یہی حالت تھی، وہ یہ کہہ رہے ہیں کہ ہمارے لیے ایک ایسا خدا بنا دیجیے جو نظر آ رہا ہے ان کے جیسا. ان کے پاس ایسا خدا موجود ہے. شعور کی پستی اس حد تک قوم بنی اسرائیل پستی کا شکار ہے. دوسرا جو واقعہ خود حضرت موسیٰ کے ساتھ پیش آیا وہ یہ کہ جب خدا نے یہ وعدہ وعدنا موسیٰ ثلاثین لیلۃ ہم نے جب موسیٰ سے 30 راتوں کا وعدہ کر لیا وَأَتْمَمْنَاهَا بِعَشْرٍ اور ہم نے 30 راتوں کو 10 راتوں سے مکمل کر دیا. ہم نے ان 30 راتوں کو حضرت موسیٰ جو کوہ طور پر اللہ سے ملاقات کے لیے گئے کوہ طور پر اللہ نے ان کو جب بلایا حضرت موسیٰ کو 30 راتوں کا وعدہ تھا. وَوَعَدْنَا مُوسَىٰ ثَلَاثِينَ لَيْلَةً ماہ ذوالحجہ میں جو ہم لوگ نماز پڑھتے ہیں ماہ ذوالحجہ میں پہلے 10 دن میں اس میں یہی آیت پڑھتے ہیں وَوَعَدْنَا مُوسَىٰ ثَلَاثِينَ لَيْلَةً وَأَتْمَمْنَاهَا بِعَشْرٍ ہم نے موسیٰ سے 30 راتوں کا وعدہ کیا تھا پھر 10 راتیں ہم نے اضافہ کر کے ان کو 40 راتیں بنا دی. تو موسیٰ جب کوہ طور پر گئے اور اپنے بھائی ہارون کو اپنی قوم سپرد کر کے گئے تو کیا ہوا؟ ایک سامری اس قوم میں پیدا ہو گیا. اس قوم میں ایک سامری پیدا ہو گیا. اس نے کیا کیا؟ اس نے یہ کیا کہ اس قوم کی جتنی عورتیں تھیں ان سب کا زیور لے کر اس کو گلا کر ایک بچڑا بنا دیا سونے کا. سونے کا ایک بچڑا گوشالہ کے سوکے تھے فارسی میں ایک بچڑا تیار کر دیا. بچڑا تیار کرنے کے بعد اپنے علم اور ہنر سے اس نے ایک کام یہ کیا کہ وہ بچڑے سے ایک آواز مخصوص قسم کی آتی تھی. اب اس نے کہا کہ دیکھو موسیٰ کا خدا تو نظر نہیں آتا. موسیٰ خود خدا کو تلاش کرنے گئے. موسیٰ کا خدا تو نظر نہیں آتا. رب موسیٰ تو نظر نہیں آنے والا ہے. موسیٰ خود اسے ڈھونڈنے گئے ہیں لیکن میرا خدا جو میں نے بنایا ہے وہ نظر آتا ہے اور آواز بھی نکالتا ہے. تو بس قوم کی شعور کی پستی کا یہ عالم ہے کہ بچڑے کی پرستش کرنا شروع کر. حضرت موسیٰ کو کتنی زحمتیں برداشت کرنی پڑی اس قوم کے شعور کو بلند کرنے کے لیے لیکن یہ قوم جیسے ہی حضرت موسیٰ 30 دن کے سفر کے لیے گئے ایک مہینے میں یہ قوم خدا پرستی چھوڑ کر گوشالہ پرستی کے پیچھے لگ گئی. بچڑے کی پوجا شروع بچڑے کو خدا ماننا شروع کر دیا. کیوں؟ ایک سامری پیدا ہو گیا. جب قوموں میں سامری پیدا ہو جاتے ہیں تو قوموں کے شعور میں پستی آ جاتی ہے. صلوات پڑھتے ہیں محمد اللہ قومیں پستی کا شکار ہو جاتی ہے جب قوموں میں سامری جیسے لوگ پیدا ہو جاتے ہیں. موسیٰ کہہ رہے ہیں کہ تم اللہ کی دعوت پر لبیک کہو ایک بار. موسیٰ ہزار بار کہہ رہے تھے لبیک کہو وہ ایک بار لبیک کہنے کے لیے تیار نہیں ہے لیکن سامری ایک بار کہہ رہا ہے کہ تم لبیک کہو سامری کے جواب میں ہزار بار لبیک کہنے کے لیے تیار ہے لیکن موسیٰ کے لیے ایک بار لبیک کہنے کے لیے تیار نہیں ہے. خدا پرستی سے بت پرستی دیکھتے دیکھتے یہ قوم سامری کی جھانسی میں آ گئی. کیوں؟ شعور کی پستی. شعور بات آگے تو کہتا چلو کہ یہ جو ہم اذانوں کے موقع پر اذان کے احترام میں خاموش ہو جاتے ہیں یہ جو خطبہ بیان کیا جا رہا ہے اسی خطبے کے دوران جب یزید نے یہ محسوس کیا کہ اگر یہ خطبہ جاری رہا سید سجاد کا تو پھر دربار میں انقلاب برپا ہو جائے گا لوگ سید سجاد کی حمایت میں کھڑے ہو جائیں تو اس نے اپنے مؤذن کو اشارہ کیا کہ اذان دے دے. تو مؤذن نے اٹھ کر اذان دینا شروع کی جبکہ نماز کا کوئی وقت اس وقت نہیں ہوا. بے وقت اذان دے دی گئی لیکن بے وقت اذان دینے کے باوجود بھی سید سجاد نے اپنے کلام کو روک دیا خاموش ہو. یعنی یہ جو اذانوں کا احترام ہے ہم نے سید سجاد سے سیکھا ہے کہ بے وقت بھی اگر اذان دے دی جائے تو خاموش ہوگا. اللہ کی کبریائی کا ذکر ہو رہا ہے اللہ کی بڑائی کا ذکر ہو رہا ہے. جب اللہ کی بڑائی کا ذکر ہو رہا ہے تو سب حتیٰ یہ تک حکم ہے کہ اگر تم قرآن بھی پڑھ گئے ہو تو اذان میں نہیں تو قرآن بند کر کے رکھو خاموش اذان کو سنو اور دوہرا کرو. جیسے ہی مؤذن اشہد ان محمد رسول اللہ پر پہنچا ایک مرتبہ سید سجاد نے یزید سے مخاطب ہو کر پوچھا اے یزید یہ بتلا یہ جو محمد رسول اللہ اذان میں کہا جا رہا ہے یہ تیرے جد کا نام ہے یا میرے جد کا نام ہے؟ اگر یہ میرے جد کا نام ہے تو پھر کامیاب کون ہے؟ تو کامیاب ہے یا ہم کامیاب ہیں؟ کیونکہ اس سے پہلے جس کے پس منظر نے واقعہ عرض کیا تھا، ابو سعید خدری صحابی رسول، ایک مرتبہ شام کا سفر کے لیے گئے، مدینے سے شام گئے، شام سے جب واپس آئے ابو سعید خدری بڑے پریشان حال، بہت پریشان رہنے لگے، بیٹے نے دریافت کیا کہ کیا وجہ ہے کہ آپ بہت پریشان نظر آ رہے ہیں، تو کہا کہ میں بتانا نہیں چاہتا۔ بیٹے نے جب بہت زیادہ اصرار کیا تو ابو سعید خدری نے کہا کہ میں شام میں ایسی حالت دیکھ کر آ رہا ہوں کہ اگر میں یہاں مدینے میں مسلمانوں کے درمیان اس حالت کو بیان کر دوں تو مسلمانوں کی نیند اڑ جائے۔ بیٹے کے اصرار پر انہوں نے کہا کہ امیر شام کے پاس کچھ دن قیام کرنے کا موقع ملا، وہ حرکتیں میں نے امیر شام سے سرزد ہوتی بھی دیکھی ہیں جو ایک عام مسلمان سے بھی سرزد ہونا گوارا نہیں، نامناسب حرکتیں۔ اور پھر میں نے انہیں یہ کہتے ہوئے سنا ہے کہ جب بھی اذان میں اشہد ان محمد رسول اللہ کی گواہی دی جاتی ہے میرا خون کھول جاتا ہے، میرا خون کھول جاتا ہے، اور میری تمنا یہ ہے کہ اس نام کو اذانوں سے مٹا، محمد کے نام کو اذانوں سے ختم کر دوں اور ان کے نام کی جگہ اپنے آبا و اجداد کا نام دے۔ امیر شام کا یہ کہنا ہے۔ ابو سعید خدری سے صحابی رسول جب شام گئے تھے مدینے سے، لیکن جب مؤذن نے بے وقت اذان دی دربار شام میں، جب اشہد ان محمد رسول اللہ پر پہنچا تو سید سجاد نے پوچھا کہ یہ تیرے جد کا نام ہے یا میرے جد کا نام ہے؟ اگر یہ میرے جد کا نام ہے تو جس دین کے ہم ماننے والے ہیں، جس آئین اور دستور کے ہم ماننے والے ہیں، جس فکر کے ہم ماننے والے ہیں وہ کامیاب ہے، اور جس فکر کا تو نمائندہ ہے وہ ناکام ہے۔ صلوات پڑھ رہے ہیں محمد مسلط ہو جاتی ہے، سب سے پہلا کام ان کا، سب سے پہلا حربا ان کا یہ ہوتا ہے کہ قوموں سے شعور کی طاقت کو چھین لیں، قوموں کے شعور کو پست کر ڈالیں، قوموں کو فکری اعتبار سے مفلوج کر کے رکھیں، سوچنے سمجھنے کی طاقت ان میں اس حد تک نہ ہو کہ اونٹ اور اونٹنی کا فرق سمجھنے میں نہ آئے۔ جس قوم کو اونٹ اور اونٹنی کا فرق معلوم نہ ہو اس کو امیر شام اور امیر المومنین کا فرق کیا معلوم ہوگا؟ جس قوم میں یہ صلاحیت موجود نہ ہو کہ اونٹ اور اونٹنی کیا ہے تو وہ امیر شام اور امیر المومنین کے درمیان کیا فرق کر سکے؟ تو شام میں پہلی مرتبہ یہ نہیں ہوا تھا کہ لوگوں کو شعور کے اعتبار سے بستی میں ڈال دیا گیا، بلکہ قرآن میں اس کی نظیر موجود ہے۔ بنی اسرائیل کی جب فرعون مسلط ہوا بنی اسرائیل پر، تو سب سے پہلا کام جو فرعون نے کیا کہ قوم کے اندر سے فکر و شعور کی طاقت کو چھین لیا، کیونکہ جب بھی قومیں غلام بنائی جاتی ہیں سب سے پہلا کام ان پر یہ کیا جاتا ہے کہ ان سے شعور اور فکر کی طاقت کو چھین لیا۔ فرعون نے تین کام کیے اپنے زمانے میں، یذبحون ابناءهم، فرعون کے مردوں کو قتل کر دیتا تھا، ویستحیون نساءهم، اور ان کی عورتوں کو بے حیائی کے کاموں کے لیے باقی رکھتا تھا، استخف القوم، اور قوم کو خفیف ہلکا کر دیتا، قوموں کے اندر ہلکا پن پیدا کر دیتا، استخف القوم، لاتنا بشفاعتنا شفاعتنا اہل البیت من استخف الصلاه۔ چھٹے امام کا قول ہے، جب نہ صرف قول ہے بلکہ وصیت ہے۔ استخفا کے معنی سمجھانے کے لیے عرض کر رہا ہوں، استخفا یعنی خفیف ہلکا، وزن میں جو کم ہو، قوموں کے اندر ہلکا پن پیدا کر دینا، فکر اور شعور، قوموں کے فکر اور شعور کو ہلکے پن کی نظر کر دینا۔ چھٹے امام کا جب آخر وقت قریب آیا تو آپ نے تمام اہل خانہ کو اپنے اطراف میں جمع کیا، جمع کرنے کے بعد آپ نے یہ کہا کہ لن تنالوا شفاعتنا من استخف بصلاته، ہم اہل بیت کی شفاعت اس شخص تک نہیں پہنچ سکتی جو نماز کو خفیف ہلکا سمجھے، جو نماز کو خفیف سمجھے ہلکا سمجھے۔ ہم اہل بیت کی وصیت میں فرما رہے ہیں، بس شاید इस इरशाद के बाद कुछ ही लम्हों में शायद आपकी रूह आपके जिस्म से निकल गई, यानी आपके आखिरी जुमला आप में से एक जुमला है कि लंदना शफातना अहलुल बैत मन इस्तखफा बिसलातेह, जो भी नमाज को हल्का लेगा, जो भी नमाज को हल्का समझेगा, अब अहले बैत की शफात उस तक नहीं पहुंच सकती। अगर हम इस बात के कायल हैं दुआए तवस्सुल के तहत कि ये वो हस्तियां हैं जो हमारी शफात करवा सकती हैं रोजे महशर खुदावंद आलम के पास, शाफ़े महशर है, शाफ़े महशर खुद ये कह रहा है कि नमाज को हल्का समझने वाले की शफात हम करवाने वाले नहीं है, जो खुद नमाज ना पढ़ता हो वो ये समझ रहा है कि शाफ़े महशर उसकी शफात करवा देगी। खफीफ समझना नमाज को हल्का, नमाज को हल्का समझने वाले की शफात शाफ़े महशर करवाने के लिए तैयार नहीं है, तो फिर बेनमाज ही किस तरह से ये समझते हैं कि शाफ़े महशर उनकी शफात करवा दे। हल्का समझने वाले, नमाज को सुबुक समझने वाले, शहीद मुतहरी रहमतुल्लाह अलैह फरमाते हैं नमाज को हल्का समझने का एक मिज़दाक यह है कि नमाज में सुस्ती कायली और वो लिबास में नमाज पढ़ा जाए जो लिबास हम मामूलन अपने घरों में पहना करते हैं, जिसको अपनी जबान में इनर वेयर कहा जाता है, वो नमाज को हल्का समझने की एक अलग बात है। इसीलिए शहीद मुतारी की सीरत में यह बात मिलती है कि जब भी नमाज पढ़ना होता था तो बेहतरीन लिबास, ये अइमा की सीरत है, खुद इमाम हसन से ये सीरत में आया कि आइमा जब भी नमाज के लिए खड़े होते तो अपना जो बेहतरीन लिबास हुआ करता था वो जेब तस्वीर खुशबू लगा कर खुदा की बात करने हासिल खुशबू। तो नमाज को हल्का समझने का एक मिसदा ये है कि नमाज को वैसा ना पढ़ा जाए, नहीं मामूली समझकर जो आम लिबास में है आम लिबास में पढ़ ली जाए, वैसे नमाज घरों में जो पहने जाते हैं लिबास। तो बात चली थी खफीफ से, कौमों को खफीफ, कौमों को हल्का बना दिया जाता है, कौमों को जब हल्का हल्का कर दिया जाता है, कौमों के अंदर से कौम का वजन छीन लिया जाता है, कौम के शऊर को बस्ती में जब डाल दिया जाता है तो फिर वो उन कौमों से कभी तरक्की और कमाल की तरफ जाने की उम्मीद नहीं की जा सकती। और यहाँ पर उन कौमों के रहबरों का सख्त इम्तिहान है जहाँ पर कौमें बस्ती का शिकार है शऊर और फिक्र के एतबार से, जिस कौम जो कौम शऊर और फिक्र के एतबार से बस्ती का शिकार है उस कौम के रहबर का इम्तिहान है कि अब उस कौम को फिक्री बस्ती से शऊर की बस्ती से बाहर लेकर आए। हजरत मूसा इतना बड़ा मौजज़ा दिखा है हजरत मूसा बनी इसराइल को, उसके बावजूद भी कह रहे हैं कि मेरे तौहीद जैसी नेमत हजरत मूसा ने बनी इसराइल को अता की, उसके बावजूद भी कह रहे हैं कि हमें एक ऐसा खुदा बना दे जिसको हम देख सके जिसको हम छू सके। तौहीद जैसी नेमत अता करने के बावजूद भी चूंकि बनी इसराइल गुलामाना ज़हनियत के हामिल थे, अर्ज किया जब भी कोई इस्तेकबारी ताकत, इस्तेकबारी ताकत किसको कहते हैं, इस्तेकबार की मैं माना बयान कर दूं, इस्तेकबार कहते हैं तलबे तकब्बुर, यानी वो शख्स जो बड़ा नहीं है खुद को बड़ा जाहिर करने लगे जिसके अंदर कोई बड़ाई नहीं थी। इसीलिए खुद फिरौन के ताल्लुक से कहा गया, खुद शैतान के ताल्लुक से कहा गया इस्तकबर था, तूने तकब्बुर किया, तूने इस्तेकबार किया, यानी अपने अंदर कोई चीज मौजूद नहीं है, यानी वो उस चीज पर अकड़ रहा है जो उसके अंदर मौजूद नहीं है। एक मरतबा ये होता है इंसान के पास दौलत है, दौलत पर अकड़ रहा है, दौलत है अकड़ रहा है दौलत पर, लेकिन एक मरतबा ये होता है दौलत नहीं है लेकिन अकड़ दौलत का पास है। फिरौन के ताल्लुक से भी कहा गया कि फिरौन ने इस्तिगबार किया है मूसा, फिरौन ताकी हो गया, इस्तिगबार करने लगा, क्यों, क्योंकि खुदा नहीं है खुदाई का दावा करता है, जो चीज उसके अंदर नहीं है उस बात का दावा करता है। इस्तिगबार यानी तलबे की बिरयाई, बुजुर्गी को तलब करना, इसीलिए जो बड़ी जो मगरबी ताकत है उनको भी इस्तिगबार इसीलिए कहा जाता है कि वो भी बड़ाई तलब तौसी पसंद, यानी फैलना चाहते हैं अपनी बड़ाई जताना चाहते हैं हमेशा। और जिन ममालिक पर इस्तेकबार मुसल्लत रहा वहां के लोगों को उन्होंने गुलामाना ज़हनियत का हमल बना दिया, शऊर और फिक्र के एतबार से उनकी फिक्री और शऊरी ताकत को छीन लिया, और वो लोग तस्लीम भी कर लिए इस बात, उन कौमों ने तस्लीम भी कर लिया कि हम फिक्री और शऊरी एतबार से पस्त हैं। क्योंकि गुलामाना ज़हनियत के आदि हो गए, आजाद फिक्री आजाद तरीके पर सोचने और शऊर को बुलंद करने की उनमें ताकत बाकी नहीं रही, क्योंकि गुलामाना क्योंकि हमेशा इस्तेकबारी ताकतों ने उन पर हुकूमत की। जिन 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 ममालिक में ये पेश इस्तेकबारी ताकतें मगरबी ताकतों ने हुकूमत की उन ममालिक का यही हाल है, लेकिन आज उन्होंने अपना हरबा बदल दिया है। आप पुराने जमाने में वो ये करते थे कि उनके मुफक्किरीन उनके थिंकर्स बैठकर एक नजरिया निकालते थे, उसके ऊपर उनका पैसा खर्च किया जाता था, वो नजरिए को इंप्लीमेंट करने के लिए पैसा खर्च किया जाता था, तब जाके वो नजरिया सेकुलरिज्म के नाम से या सोशलिज्म के नाम से या लिबरल डेमोक्रेसी के नाम से लोगों में फैलाया जाता था। लेकिन आज उनके तरीका बदल गया है, आज वो थिंकर्स को बिठाकर पैसा खर्च नहीं करवा बल्कि ऐसा माहौल हमारे दरमियान में पैदा कर रहे हैं कि हम वही सोचे वही फिक्र करें जो वो चाहते हैं। ऐसा माहौल हमारे दरमियान में पैदा कर दिया जाए कि हम हमारी फिक्र जब सोचना शुरू करें तो हम वही सोचे जो वो सोचे, वो हमको चाहते हैं कि हम सोचे। इसमें उनका पैसा भी बच रहा है, उनकी एनर्जी भी बच रही है, उनकी एनर्जी भी ज्यादा जाया नहीं है, क्योंकि हम वही सोच रहे हैं, क्योंकि उन्होंने माहौल ऐसा क्रिएट कर दिया है, माहौल उन्होंने ऐसा बना दिया है कि हम वही सोचे जो वो चाहते हैं कि हम सोचे। जंग का तरीका बदल गया, लेकिन रहे उसी बस्ती में शऊर की बस्ती फिक्री बस्ती, और जहां शऊर की बस्ती आ जाए जहां फिक्री बस्ती आ जाए वहां पर इंसान के अंदर सलाहियत खत्म हो जाती है कि मैं किसको गाली दे रहा हूं, मैं किस पर सबको शितम कर रहा हूं, मैं किस पर सबको शितम कर रहा हूं। गुलामाना ज़हनियत शाम का माहौल ऐसे ही बना दिया गया। शाम के माहौल में अमीर ने जो कह दिया, अमीर ये कह दिया नर है नर है घर से वो मादा है, अमीर ने कह दिया ये मादा है घर से वो नर है, ये बात शाम के लोगों में पैदा कर दी गई, जिसके नतीजे में शाम के लोगों में अमीरुल मोमिनीन की शख्सियत को मखदूश कर दिया गया। नौज़ बिल्लाह जब हजरत की शहादत वाकई हुई तो लोगों ने पूछा कि अली मस्जिद में क्या करने गए, अली को मस्जिद से क्या ताल्लुक, यानी इस हद तक शऊर की बस्ती। और ये शाम के लोगों की खसूसियत नहीं है, ये खसूसियत हर जमाने में किसी भी शहर के लोगों की हो सकती है, शऊर की बस्ती किसी भी जमाने में किसी भी मकान जमान और मकान की कैद नहीं है। उस जमाने में शाम के लोगों में शऊर की बस्ती थी क्योंकि शाम के लोगों में बस्ती थी क्योंकि हाकिम ऐसा था, हाकिम नहीं चाहता था कि फिक्री तौर पर लोग रुश्त करें तरक्की करें, और बनी इसराइल के साथ भी इसी हुआ, बनी इसराइल को गुलामाना ज़हनियत कहा मिली, हमेशा गुलामाना फिक्र, हमेशा गुलामी की जंजीरों में जकड़ी हुई फिक्र, और जो फिक्र गुलामाना ज़हनियत की हामिल हो जाती है वो हल्केपन का शिकार हो जाती है, उसका अगर मक्स निकालकर तोला जाए तो बिल्कुल तुही मक्स यानी बिल्कुल वजन नहीं होता उसका, और जब एक माशरा बेवजनी का शिकार हो जाए हल्केपन का शिकार हो जाए माशरे का वजन खत्म हो जाए तो फिर उस माशरे का इस्तेहसाल एक्सप्लॉयटेशन करना आसान है। उस माशरे को किधर भी किसी भी गाड़ी में लगा दीजिए, सामेरी उस माशरे में कामयाब है, सामेरी उस माशरे में कामयाब है, और अगर मूसा को कामयाबी हासिल करनी है तो बहुत ज्यादा जद्दोजहद करनी है। अगर मूसा को उस माशरे में जहां पर सामेरियों का हल्का है अगर कामयाबी हासिल करनी है तो बहुत ज्यादा जद्दोजहद करना है। अर्ज किया था इससे पहले भी कि करबला को समझने के लिए एक खास शऊर की जरूरत है, एक खास शऊर की जरूरत है, क्योंकि करबला में जो लोग हाजिर हुए थे वो खुद एक खास शऊर के हामिल थे, करबला में जो लोग हाजिर हुए थे इमाम, क्योंकि वो ये जान रहे थे कि अगर हम इमाम का साथ देंगे तो तीन दिन की भूख और प्यास हमको बर्दाश्त करनी, इमाम का साथ देंगे तो मसाइल हमको बर्दाश्त करने, और इमाम का साथ देंगे तो बिन आखिर हमको कत्ल हो जाएगा, बिन आखिर नतीजा कत्ल है। ये आम शऊर वाला आदमी इस तरह नहीं सोच सकता, ये खास शऊर चाहिए इसके लिए, जान देने के लिए ये खास शऊर की जरूरत है, बड़े मकसद पर कुर्बान हो जाने के लिए ये खास शऊर की जरूरत है। इसीलिए सैयद शोहदा ने ये फरमाया कि जैसे असहाब मुझे मिले वैसे ना मेरे नाना को मिले ना बाबा को मिले ना भाई को मिले, شعور کی اس حد تک بلندی ہے. امیر المومنین کے زمانے میں آپ فرما رہے ہیں ممبر پہ جا کے سنونی خبلت تفقد ہوئی، پوچھ لو مجھ سے جو پوچھنا ہے اس سے پہلے کہ تم مجھے ڈوب کر دو. تو ایک شخص اٹھ کر پوچھ رہا ہے کہ میرے سر میں بال کتنے ہیں، شعور کی پستی. لیکن سید الشہداء کے اصحاب، سید الشہداء کے اصحاب ایسے اصحاب تھے کہ سید الشہداء نے فخر کیا، سید الشہداء نے غبطہ کیا ان کے اوپر کہ جیسے اصحاب مجھے ملے ویسے کسی کو نہیں ملے. کہ جو شعور کی اس منزل پر فائز ہے کہ وہ ایک بڑے مقصد کے لیے اپنی جان کا قربان کرنے کے لیے تیار ہے. اور اس سے پہلے بھی عرض کیا تھا کہ جب شب عاشور شمع کو گل کر دیا گیا، چراغ بجھا دیا گیا، بجھانے کے بعد سید الشہداء نے کہا تمہاری جنت کی ضمانت میں نے لے لی ہے، میں یہ ضمانت لیتا ہوں کہ تم لوگ جنت میں جاؤ گے، اس کے باوجود میں تم پر سے اپنی بیعت کو اٹھا لیتا ہوں، تم یہاں سے چلے جاؤ کیونکہ یہ لوگ میرے خون کے پیاسے ہیں. اور نہ صرف تم چلے جاؤ بلکہ میرے اہل بیت میں سے ایک ایک فرد کا ہاتھ پکڑ کر یہاں سے چلے جاؤ، یہ پہاڑ ہے اور اندھیری رات ہے، میں ضمانت دیتا ہوں کہ کوئی تمہارا پیچھا نہیں کرے گا، تم محفوظ مقامات تک پہنچ جاؤ گے، میں یہ ضمانت دیتا ہوں. اور میں یہ بھی ضمانت دیتا ہوں کہ تم لوگ جنت میں چلے جاؤ گے، جنت کی میں بشارت تم کو دیتا ہوں، چلے جاؤ یہاں سے. لیکن جب دوبارہ چراغ روشن کیا گیا تو ایک شخص بھی اس محفل سے نہیں اٹھا، کیونکہ شعور کی اس بلندی پر فائز ہے. کربلا کو سمجھنے کے لیے اور خود کربلا میں حاضر ہونے کے لیے ایک خاص شعور کی ضرورت ہے، وہ شعور شہداء کربلا میں موجود تھا. شہداء اس شعور کو رکھتے تھے اپنے پاس کہ چراغ جب روشن کیا گیا تو ایک شخص بھی نہیں اٹھا، لیکن اٹھے تو حضرت عباس اٹھے. اٹھ کر آپ نے کہا کہ آپ کو چھوڑ کر ہم کہاں چلے جائیں، آپ کو ہم دشمنوں کے درجے میں چھوڑ کر ہم کہاں چلے جائیں، آپ کو چھوڑ دیں گے، آپ کو چھوڑ دیں گے، آپ کو چھوڑ کر آپ جائیں گے کہاں؟ سب سے پہلے اصحاب میں سے جو اٹھے حضرت عباس، شعور کی بلندی. اٹھ کر کہنے لگے آپ پورا حق آپ کے اندر سلٹا ہوا ہے، آپ کو چھوڑ کر ہم کہاں جائیں، آپ کو چھوڑ کر ہم کہاں جائیں، یہ شعور کی بلندی. اس کے بعد ایک کے بعد دیگر اصحاب اٹھتے گئے اور اپنی وفاداری کا ثبوت سید الشہداء کے سامنے پیش کرتے رہے کہ اگر ہمیں ہزار بار بھی قتل کر دیا جائے اور ہزار بار بھی ہمارے جسم کو جلا کر نظر آتش کر دیا جائے، راہ بنا دیا جائے، دوبارہ ہم کو زندگی ملی تب بھی آپ کی نصرت سے ہاتھ اٹھانے کا نہیں، تب بھی آپ کی مدد سے ہم ہاتھ اٹھانے والے نہیں ہیں، تب بھی آپ ہم کا ساتھ چھوڑنے والے نہیں ہیں. ایسے اصحاب سید الشہداء کو جو شعور اور فکر کے اعتبار سے اس بلندی پر فائز تھے، اور ان میں سب سے زیادہ جو شعور والی ایک شخصیت تھی وہ حضرت عباس. حضرت عباس بہت باشعور شخصیت کا نام ہے، اسی لیے حسین نے ان کو ذخیرہ کر کے رکھا تھا. حسین کے اصحاب شہید ہو گئے ان کے سامنے، تمام اقربا شہید ہو گئے، اس کے باوجود بھی حضرت عباس آتے ہیں امام کی خدمت میں آ کر کہتے ہیں کہ مولا مجھے جنگ کی اجازت دیجئے، میرا سینہ تنگ ہوا چاہتا ہے، میرا سینہ تنگ ہو رہا ہے، مجھے جنگ کی اجازت دیجئے. امام نے فرمایا کہ اے عباس تم تو میرے لشکر کے علمدار ہو، میں کیسے تم کو جنگ کی اجازت دے دوں؟ تو بڑی حسرت سے عباس نے کہا کہ مولا وہ لشکر ہی کہا رہا جس کا میں علمدار تھا. تو امام نے فرمایا کہ اگر تم جنگ ہی کرنا چاہتے ہو تو جاؤ پیاسے بچوں کے لیے پانی کی سبیل فراہم کر دو، جاؤ بچوں کے لیے پیاس بچوں کی پیاس بجھانے کا اہتمام کر دو. حضرت عباس اس خیمے میں گئے جہاں مشکیزے رکھے ہوئے تھے، مشکیزے لے کر آئے، خیموں سے فرات کی طرف گئے، 4000 کا لشکر فرات پر پہرا دے رہا تھا. عباس نے اس لشکر کو وہاں سے ہٹایا اور اس حد تک پانی میں اپنے گھوڑے کو لے گئے کہ گھوڑے کی پشت کو نیچے سے پانی لگ رہا تھا. حضرت عباس کو اتنی فرصت مل گئی، یعنی اس حد تک لشکر کو دور آپ نے ڈھکیل دیا تھا کہ دریا میں کافی اندر تک چلے گئے اور پھر مشکیزے کو اپنے پانی سے بھرا، ایک مرتبہ چلو میں پانی لیا چاہتے ہیں کہ پی لیں، ایک مرتبہ حسین کا چہرہ اس پانی میں نظر آنے لگا، اس پانی کو دریا کے حوالے کیا، واپس جب ہو رہے ہیں حضرت عباس آپ کی پوری کوشش یہ ہے کہ پانی خیام حسینی تک پہنچ جائے, لیکن اشقیا نے کیا دیا, ایک ایسا وار دیا کہ عباس کا سیدھا شانہ قلم ہو گیا. عباس بائیں شانے میں مشغول لے کر خیمے کی طرف روانہ ہے اور ایک ایسا وار ہوا کہ عباس کا بایاں شانہ بھی قلم ہو گیا, اور پھر ایک ایسا گرز لگا کہ عباس گھوڑے سے زمین پر آئے, اور جب بھی کوئی شہید گھوڑے سے زمین پر آتا تو ہاتھوں کا سہارا لیتا, لیکن عباس منہ کے بل زمین پر آئے. واہ کا اے بھائی جان بھائی کی خبر لو, انا لله وانا الیہ راجعون, رزن بقضائه وتسلیما لامره. پروردگار واسطہ ذکر خلیل کو قبول فرما, ہمارا خاتمہ ایمان پر بخیر فرما. جہاں جہاں مومنین و مومنات مسلمین و مسلمات رہتے ہیں سب کی جان مال عزت و آبرو کی حفاظت فرما. پروردگار ہم سب کو قرآن پڑھنے پڑھ کر سمجھنے سمجھ کر عمل کرنے کی توفیق عطا فرما. پروردگار محمد اہل بیت کی شمع جو ہمارے سینوں میں روشن ہے ہر آن اس کی عزت تنویر میں اضافہ فرما. پروردگار ہمارے مقامات مقدسہ کی حفاظت فرما, حضرت زینب کے روضے کی حفاظت فرما. جو جوان حضرت زینب کے روضے کی حفاظت کر رہے ہیں تو ان کی حفاظت فرما. پروردگار ہمارے مراجع مجتہدین علماء کا سایہ ہمارے سروں پر قائم قائم رکھ. پروردگار سید مقابل سید حسن صلی اللہ علیہ وسلم حضرت آیت اللہ خامنی کو اپنی حفظ و امان میں فرما. پروردگار واسطہ محمد علیہ محمد علیہ السلام کا, جہاں جہاں مومنین و مومنات مسلمین و مسلمات رہتے ہیں ان سب کی جان مال عزت و آبرو کی حفاظت فرما. پروردگار جو بیمار ہیں ان کو شفا کاملہ عاجلہ عطا فرما, جو مقروض ہیں ان کے قرضوں کو ادا فرما, جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما, جو بے روزگار ہیں ان کو روزگار عطا فرما. تعجیل فرما حضرت حجت کے ظہور میں,